प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 अब 4 दिन बाँकी।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मध्यपूर्वमा रहेका सबै 17 लाख भन्दा बढ़ी नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। मध्यपूर्वमा रहेका सबै नेपालीको सुरक्षा व्यवस्था मिलाइएको परराष्ट्र मन्त्री बालानन्द शर्माको भनाई। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षाको सबै तयारी पूरा भएको गृहमन्त्री ओम प्रकाश अर्यालको भनाई। र इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि भएपछि इजरायल र इरानद्वारा एकअर्कामाथि हमला जारी।
पहिलो मत पत्र रातो प्रत्यक्षको साथ,
दोस्रो मत पत्र कालो दलाई दिनेमा,
सुस्ती छापुली कान गोपे कोठा जानु,
बाकसेरी रंग मिलाए आपनो मत हाल्नु,
स्वस्तिक छापली कना गोपे कोठा जानु,
बाकसेरी रंग मिलाए आपनो मत हाल्नु,
रातो पहले कालो पछि मतको गरौं जतन,
सही छाप लगाउँदै सफल पारौ मतदान,
सफल पारौ मतदान, सफल पारौ मतदान।
निर्वाचन आयोग नेपाल।
सजिलो अनलिमिटेड प्याक सबै थोक एकै साथ, प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी हरेक पल खास,
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
प्रतिनिधि सभा सदस्य निर्वाचन 2082।
सबैभन्दा ठूलो काम हो प्रतिनिधि रोज्ने, निर्वाचनको माध्यमबाट आफ्नो हक खोज्ने।
मतदान मिति 2082 फागुन 21 गते बिहिबार।
मतदान समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म।
समाचार अब विस्तारमा। नेपाल सरकारले मध्यपूर्वमा पछिल्लो विकसित घटनाक्रमपछि त्यहाँ रहेका 17 लाख भन्दा बढ़ी नेपालीलाई सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालन गरी सुरक्षित रहन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालय मार्फत सरकारले त्यस क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाउँदै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो। अमेरिका र इजरायलले इरानमाथि शनिबार संयुक्त सैन्य आक्रमण र इरानले त्यसको प्रत्याक्रमण गरेपछि मध्यपूर्वको स्थिति तनावपूर्ण बनेको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकालले हालसम्म मध्यपूर्वमा नेपाली नागरिक सुरक्षित रहेको र नेपाल सरकारले घटनाक्रम नजिकबाट हेरिरहेको बताउनुभयो।
मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमलाई परराष्ट्र मन्त्रालयले नजिकबाट नियालिरहेको छ। मध्यपूर्वमा रहेका लाखौं नेपालीहरूको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा छ। यसका लागि नेपाल सरकारले श्रीमान परराष्ट्र सचिवज्यूको संयोजकत्वमा एउटा ऱ्यापिड एक्सन टिम गठन गर्दैछ। यो एक्सन टिमले निरन्तर रूपमा त्यहाँको घटनाक्रमलाई नजिकबाट नियाल्नेछ, आवश्यकता अनुसार छिटो छरितो ढंगबाट निर्णय गर्नेछ, सम्बन्धित निकायहरूमा समन्वय गर्नेछ र आवश्यक परेको अवस्थामा त्यहाँ रहेका नेपालीहरूलाई सहयोगका लागि आवश्यक कदम चाल्नेछ।
पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपालीको सुरक्षाका लागि सरकारले आवश्यक काम र पहल गरिरहेको बताउनुभयो।
हामीले चारवटा कुरा भनेका छौँ। एक, सबै नेपालीहरूलाई घरभित्र रहन, सुरक्षित रहन भनेका छौँ। दोस्रो, त्यहाँका सुरक्षा निकायहरू वेस्ट कन्ट्रीको जति पनि गाइडलाइन्सहरू छन् सुरक्षा सम्बन्धी जति पनि प्रोटोकल्सहरू छन् त्यसको बारेमा जानकारी लिने र त्यसलाई पूर्ण रूपमा अवलम्बन गर्न भनेका छौँ अनि तेस्रो एक आपसमा घर परिवारदेखि एक आपसमा पनि सम्पर्कमा रहन दूतावाससँग पनि सम्पर्कमा रहन भनेका छौँ हामीले र चौथो कुनै समस्या परेमा तत् निकाय अथवा नेपाली राजदूतावास अथवा यहाँ मन्त्रालयबाट पनि हामीले सम्पर्क नम्बरहरू उपलब्ध गराएका छौँ त्यहाँ सम्पर्क गर्नुहुन्न भनेर हामीले भनेका छौँ यो चारवटा कुरा हामीले अनुरोध गरेका छौँ
मध्य एसिया पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी श्रेष्ठले नेपाली नागरिकको सुरक्षाका लागि त्यस क्षेत्रका 8 दूतावास र 2 कन्सुलर सेवाबाट सूचना जारी गरी समन्वय भइरहेको बताउनुभयो मध्य पूर्वको घटनाक्रमपछि हाल भिसा र टिकट लिई गन्तव्य मुलुक जाने तयारीमा रहेका गन्तव्य मुलुक जानका लागि विमानस्थल पुगेका र युरोप तथा अमेरिका जानका लागि ट्रान्जिट विमानस्थलमा अलपत्र परेका नेपाली नागरिकले शास्ति भोग्नु परेको जनाइएको छ सरकारले मध्य पूर्वको द्वन्द्वरत मुलुकमा कार्यरत नेपाली नागरिकहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको जनाएको छ मध्य पूर्व एसिया द्वन्द र इरानमाथिको आक्रमण लगायत नेपाली नागरिकहरूको सुरक्षा सम्बन्धमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद बैठकले वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरूको सुरक्षाका लागि सम्बन्धित राजदूतावास मार्फत समन्वय गरी सुरक्षित रहने व्यवस्था गरिएको परराष्ट्र मन्त्री बालानन्द शर्माले बताउनुभयो
ट्रान्जिटमा परेका नेपाली कामदारहरू र प्यासेन्जरहरूलाई भएको असुविधाबारे पनि छलफलहरू भए र उहाँहरूको सुविधाको लागि चाहिँ हरेक देशका राजदूतावासहरूका राजदूतहरूलाई चाहिँ समन्वय गरेर उहाँहरूलाई सम्पर्कमा आएर गन्तव्यमा पुर्याउने अथवा जान नसक्नेहरूलाई चाहिँ होटेलमा छन् भनेदेखि सम्बन्धित व्यवसाय दिने कम्पनी अथवा एयरलाइन्सहरूले चाहिँ रेखदेख गर्ने गरी समन्वय भइसकेको छ र त्यहाँ बसेका अधिकांश नेपालीहरूको स्वास्थ्य सुरक्षाको निमित्त उचित प्रबन्ध मिलाइसकेको र हरेक राजदूतावासलाई यस सम्बन्धमा सम्प्रेषण गरिसकेको मात्रै जानकारी गराउँदछु
परराष्ट्र मन्त्री शर्माले विभिन्न मुलुकको यात्रामा रहेका नागरिकलाई समेत सोही स्थानमै सुरक्षित रहने वातावरण मिलाइएको बताउनुभयो गृहमन्त्री ओम प्रकाश अरियालले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षा तयारीको सबै काम पूरा भएको बताउनु भएको छ यही फागुन 21 गते हुने निर्वाचनको सुरक्षा व्यवस्था बारे जानकारी लिन आज नेपालगंज पुग्नुभएका गृहमन्त्री अरियालले भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो आज बाँकेको नेपालगंजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले स्वच्छ शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट गर्दै ढुक्क भएर मतदान गर्न देशवासीसँग अनुरोध गर्नुभयो गृहमन्त्री अरियालले अत्याधिक जनताको सहभागिता सहित उल्लासमय वातावरण बीच शान्तिपूर्ण ढंगबाट निर्वाचन सफल हुने विश्वास व्यक्त गर्नुभयो आजै बाजुरा पुग्नुभएका गृहमन्त्री अरियालले सर्वपक्षीय बैठकमा निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएकाले सबै पक्ष जिम्मेवार र संयमित भएर अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो उहाँले निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि सरकार हदैसम्मको सहजीकरण गर्न प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो हुम्ला जिल्लामा निर्वाचनका लागि आवश्यक कर्मचारी तथा निर्वाचन सामग्रीहरू हेलिकप्टरबाट सम्बन्धित स्थलमा लैजाने कार्य भइरहेको छ हिमपातका कारण सड़क अवरूद्ध हुँदा निर्वाचनका लागि आवश्यक सामग्री तथा जनशक्ति हेलिकप्टरबाट लैजानु परेको हो हुम्लाबाट संवाददाता कालीबहादुर थापाको रिपोर्ट
हुम्लाको नामका गाउँपालिकाका 4 मतदान केन्द्रमा मतदान कार्यका लागि खटिएका कर्मचारी र मतपत्र लगायतका सामग्री ढुवानीका लागि अन्य विकल्प नभएपछि हेलिकप्टरबाट पठाउन लागि मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बराल
कम्पेरी अवस्थामा हुनुहुन्छ नेपाली सेनाको हेलिकप्टर आएपछि जनशक्ति व्यवस्थापन निर्देशिका बमोजिम जनशक्तिहरू खटिनु मतदान अधिकृत लगायतको टिमलाई हेलिकप्टरबाट मतदान स्थलसम्म पुर्याउने भन्ने त्यही अनुसार तयारी भएको छ
जिल्लाका 4 मतदान केन्द्रमा हिमपात हिमपातले यातायात सेवा अवरूद्ध भएका कारण 20 जना मतदान कर्मचारीहरू, नेपाली सेना, निर्वाचन प्रहरी, नेपाल प्रहरी लगायतका सुरक्षा कर्मीहरू 80 जना जनशक्ति हेलिकप्टरमा पठाउन लागि हो। मतपत्र लगायतका निर्वाचन सामग्रीहरू हेलिकप्टरबाट ओसार्ने योजना बनाएको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्द
नाम्फा गाउँपालिकाको लिमी जाङ तिलामा चाहिँ हामीले हेलिबाट ढुवानी गरेर त्यहाँ सुरक्षा कर्मी कर्मचारी र निर्वाचन बन्दोबस्ती सामानहरू लिएर पठाउँदैछौँ। त्योभन्दा अगाडि त्यहाँ खटिने कर्मचारीहरू लगायत सुरक्षा कर्मीको यो स्वास्थ्य चेकअपको लागि हामीले यो अस्पतालमा स्वास्थ्य चेकअप गराइरहेका छौँ।
लिमी जाने 2 नाकाहरू नारा र न्यालु लेकको सड़कमा हिउँ जमेका कारण बन्द भएको छ। चाला जाने बाटोमा पनि हिउँ जमेर घोडेटो बाटो अवरुद्ध भएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाको भनाइ छ।
अब यो त नाराबाट पनि हामीले बाटो खोलिसक्यौँ र न्यालु तर्फ परे न्यालु पासमा आज हामी मेसिन पुग्दैछ, काम गर्दैछ, न्यालु पासमा कतिसम्म जान्छ काम गरेर र अब चालाको बाटो छैन, हिँड्ने बाटो त खोलिरहेको।
लिमीको सुनखानी प्रावि मतदान केन्द्र हल्जीमा 293, भिरकुटी प्रावि मतदान केन्द्र जाङमा 247, हिमशिखर प्रावि तिलमा 132 र हिमालय प्रावि चालामा 159 मतदाता रहेका छन्। हाल यी मध्ये अधिकांश मतदाता जिल्ला बाहिर र चीनको ताग्लाकोटमा रहेकाले उनीहरूलाई लिमी लैजानका लागि सड़क खुलाउने प्रयास चलिरहेको छ। कालीबहादुर थापा, रेडियो नेपाल, हुम्ला।
फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सञ्चालन गरिएको घर दैलो मतदाता शिक्षा अभियान आजदेखि सकिएको छ। निर्वाचन आयोगले 753 स्थानीय तहमा स्वास्थ्य स्वयंसेविका मार्फत फागुन 3 गतेदेखि घर दैलो मतदाता शिक्षा अभियान सञ्चालन गरेको थियो। निर्वाचन आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले मतदाता शिक्षा अभियान प्रभावकारी रहेको बताउनुभयो। आवश्यकता अनुसार स्वयंसेविकाहरूले स्थानीय मातृभाषामै मतदाता शिक्षा प्रदान गरेको उहाँले जानकारी दिनुभयो। आयोगले मतदाता शिक्षाको प्रभावकारिता अनुगमन गर्न 753 स्थानीय तहमा अनुगमनकर्ता समेत खटाएको थियो। प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन नजिकिएसँगै मत माग्न घर घरमा पुगेका उम्मेद्वारहरूलाई चुनावी प्रतिबद्धता अनुसार काम गर्न कैलालीका मतदाताहरूले सुझाव दिएका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
उम्मेद्वारहरू आफ्नो निर्वाचन क्षेत्रमा रहेका मतदाताहरूको घर दैलोमा पुगेर मत मागिरहेका छन् र मतदाताहरूलाई आफ्ना एजेण्डाका विषयमा जानकारी गराइरहेका छन्। घर दैलोमा पुगेर मत मागिरहेका उम्मेद्वारहरूलाई मतदाताहरूले पनि आफ्ना समस्याहरू राख्दै विभिन्न किसिमका सुझाव दिने गरेका छन्। कैलालीको जानकी गाउँपालिका वडा नम्बर 3 भगतपुरका कुशल जैसी।
बेरोजगारको संख्या धेरै बढ़िरहेको छ, त्यसको लागि रोजगारीको अवसरहरू खुलाउनु होला, केही अपर्च्युनिटीहरू खुलाएर चाहिँ जेएनजी पुस्ताहरूलाई आफ्नै देशमा के गरेर अगाडि बढ़ौन भनेर तपाईँहरूले त्यो कुरामा ध्यान दिइदिनु होला। कृषि पर्यटन क्षेत्र उद्योगहरूमा ध्यान जाओस्।
टिकापुरकी लक्ष्मी नेउपाने पनि घर दैलोमा मत माग्न आएका उम्मेद्वारहरूलाई जसले जितेर गए पनि यहाँको विकास गर्नुपर्छ भन्नुहुन्छ।
तपाईँहरूले जित्नु भयो भने आफ्नो लागि नगर्नु होला, जनताको लागि गरिदिनु होला, हाम्रो बाढी पीड़ित सुकुम्बासी हाम्रो जमिनको लागि पनि केही पहलहरू गरिदिनु पर्यो भन्ने चाहन्छु।
जानकी गाउँपालिका वडा नम्बर 6 जगतपुरकी सुदिन्दा चौधरी पनि उम्मेद्वारहरूलाई यहाँको विकासलाई पहिलो प्राथमिकता दिन सुझाव दिनुहुन्छ।
चुनावी माहौलको बेला भोट मंगना क्रममा जुन जुन प्रतिबद्धता टुह नेता हुक्र धरल रह प्रतिबद्धता जाहेर गर रह उह प्रकारके टुहन के ठाउँके विकास गर पर्नाबा।
विद्यार्थीहरू पनि देशमा अवसर नपाएर विदेश पलायन भइरहेका छन्। जितेर गएका नेताहरूले विद्यार्थीहरूलाई रोजगारीको सिर्जना गर्नुका साथै अन्य विकासलाई पनि दिगोपना दिनुपर्ने बताउनुहुन्छ विद्यार्थी लोकेश साउद।
नेताले चाहिँ विद्यार्थीहरूका गुनासाहरूप्रति पनि ध्यान दिनु पर्यो, रोजगारी सिर्जना गरिदिनु पर्यो।
अहिले देशमा भ्रष्टाचार धेरै भयो भनी चौतर्फी रूपमा आलोचना भइरहेको छ। अब जितेर जाने नेताहरूले भ्रष्टाचार नगरी बजेटलाई व्यवसायतिर लगाउनु पर्यो भन्नुहुन्छ अर्का मतदाता।
बजेटलाई कसरी रोजगारी सिर्जना गर्ने भन्नेतिर लैजाँदा चाहिँ धेरै राम्रो होला।
मतदाताहरूका यस्ता सुझावलाई आत्मसात गर्दै उनीहरूले गरेका अपेक्षाहरू जितेर गएपछि पूरा गर्नु एउटा राजनीतिज्ञको धर्म पनि हो। यस विषयमा उम्मेद्वारहरू सचेत हुन जरूरी छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
नेपाली सेनाले एकीकृत सुरक्षा योजना अनुसार मतदान सम्पन्न भएपछि मतपेटिकालाई मतगणना स्थलसम्म पुर्याउने स्पष्ट गरेको छ। विगतका निर्वाचनहरूमा जस्तै यसपटक पनि निर्वाचनको क्रममा मतदान सम्पन्न भएपछि स्थापित प्रोटोकल अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत दलका प्रतिनिधि एवं नेपाली सेना सहितको एकीकृत टोलीले मतदान स्थलबाट मतपेटिका ढुवानी गर्ने कार्य हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय संकल्पका रूपमा लिई त्यसलाई भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सबै प्रहरी कर्मचारी सामूहिक जिम्मेवारी बोधका साथ कार्यक्षेत्रमा जुट्नु पर्नेमा जोड़ दिनुभएको छ। निर्वाचन हुनुअघि निर्वाचनको बेला र निर्वाचनपछि अपनाउनु पर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयमा आज श्रव्य दृश्यका माध्यमद्वारा प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उहाँले राष्ट्रप्रतिको आफ्नो दायित्व नबिर्सन निर्देशन दिनुभयो। साथै महानिरीक्षक कार्कीले सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै रणनीति सहित कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिनुभयो। प्रधान सेनापति अशोकराज सिग्देलले आज हेटौँडा स्थित मध्यपृतनामा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थिति बारे जानकारी लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्यस अवसरमा प्रधान सेनापति सिग्देलले प्रदेश कमाण्ड पोस्ट र निर्वाचन सेलका पदाधिकारीसँग छलफल गरी प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिनुभएको नेपाली सेनाले जनाएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन दमकल एम्बुलेन्स सबवाहन खानेपानी दूध फलफूल तरकारी माछा मासु र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने जनाएको छ। यसैगरी दूरसंचार सेवा खानेपानी विद्युत ढल मर्मतका लागि प्रयोग हुने सवारी साधन अस्पताल सेवाका सवारी साधन अस्पतालका चिकित्सक र स्वास्थ्य कर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवत जावत गर्न पास आवश्यक नपर्ने आयोगले जनाएको छ। अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारी साधन विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्मलाई पनि कुनै पास जरूरी नपर्ने आयोगले जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गर्न निर्वाचन आचार संहिता पूर्ण रूपमा पालन गर्न आग्रह गरेको छ। निर्वाचन सफल पार्न सबैको भूमिका महत्वपूर्ण हुने भएकाले सबै पक्षले धैर्यता र संयम अपनाउन सामाजिक सञ्जालको दुरूपयोग नगर्न गालीगलौज गर्ने प्रकारका सामग्री उत्पादन र प्रकाशन प्रसारण नगर्न शान्ति सुरक्षालाई थप मजबूत बनाउन सम्भावित अवांछित गतिविधि हुन नदिन तथा निर्वाचन आचार संहिताको पूर्ण परिपालना गर्न आयोगले आग्रह गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा आज जारी विज्ञप्तीमा निर्वाचनलाई मानवाधिकार मैत्री बनाई नागरिकको मानवाधिकारको सम्मान गर्न नेपाल सरकार लगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इजरायलले गरेको हवाई आक्रमणमा परि इरानका सर्वोच्च नेता आयतोल्ला अली खामेनीको मृत्यु भएको पुष्टि भएपछि इजरायल र इरानले एक अर्काप्रति आक्रमण तीव्र पारेका छन्। अमेरिका र इजरायलले आक्रमणमा परि सर्वोच्च नेतासहित झण्डै 40 इरानी अधिकारीको मृत्यु भएको थियो। इरानको इस्लामिक रेभोल्युशनरी गार्डसले अमेरिकी सेनाको आधार शिविरहरू र इजरायल विरूद्ध अतिघातक आक्रमणको अभियान शुरू गर्ने उद्घोष गरेको छ। अमेरिकी सैन्य शिविरहरू भएका वा अमेरिकाको साझेदार मानिएका मध्यपूर्वका दुबई दोहा बहराइन र कुवेतमा इरानी पक्षले प्रत्याक्रमण गरेको विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरूमा उल्लेख छ। इरानभरि 200 भन्दा बढ़ीको मृत्यु भएको रेड क्रिसेन्टले जनाएको छ। अमेरिकी र इजरायली आक्रमणमा परेको एउटा कन्या विद्यालयमा कम्तीमा 108 जनाको मृत्यु भएको थियो। यसैबीच अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणपछि मध्यपूर्वका देशहरूले आफ्नो हवाई क्षेत्र आंशिक वा पूर्ण रूपमा बन्द गरेका छन् जसका कारण विश्वव्यापी हवाई यातायातमा सबैभन्दा ठूलो अवरोध देखा परेको छ। हजारौं उडानमा ढिलाई वा रद्द भएका छन्। हजारौं यात्रुहरू अस्थायी रूपमा विमानस्थलमा रोकिएका छन्। कोविड महामारीपछि विश्वव्यापी हवाई यातायातमा आएको सबैभन्दा ठूलो अवरोध यसपटक अमेरिका इरान युद्धका कारण भएको हो जसले यात्रु व्यवसाय र अन्तर्राष्ट्रिय उडानमा चुनौती थपेको छ। पश्चिमी भारतीय राज्य महाराष्ट्रको नागपुरमा आज एक विस्फोटक कारखानामा भएको विस्फोटमा कम्तीमा 17 जनाको मृत्यु भएको छ भने 18 जना घाइते भएको अधिकारीहरूले पुष्टि गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटना दुःखदायी भएको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले पनि एक्समा घटनालाई अत्यन्त दुर्भाग्यपूर्ण र दुखद भन्नुभएको छ। विस्फोट मुम्बईबाट करिब 800 किलोमिटर टाढाको नागपुरमा भएको हो। घटनाको पूर्ण अनुसन्धानका लागि आदेश दिइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 लागि नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरूलाई बजेटको सिलिङ पठाएको छ। आगामी आर्थिक वर्षको बजेटका लागि विभिन्न मन्त्रालय तथा निकायहरूलाई गत वर्षको सिलिङको हारारीमा तर केही कम बजेटको सिलिङ पठाएको अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख सहसचिव डाक्टर सुमन दाहालले जानकारी दिनुभयो। अर्थ मन्त्रालयले पठाएको यही सिलिङको दायराभित्र रहेर सबै मन्त्रालय तथा निकायहरूले आगामी आर्थिक वर्षका लागि कार्यक्रम र बजेट तर्जुमा गरी अर्थ मन्त्रालय समक्ष पठाउनेछन्। त्यसमा योजना आयोग तथा अर्थ मन्त्रालयमा विभिन्न तहमा छलफल गरी बजेटमा समावेश गर्ने गरी अन्तिम टुङ्गो लगाइनेछ। यसअघि अर्थ मन्त्रालयले शुक्रबार नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायका लागि बजेटको सिलिङ पठाउने निर्णय गरेको थियो। सोही दिन अर्थ मन्त्रालयले बजेटका सम्बन्धमा कर र राजस्वका विषयमा सुझाव लिन अर्थ मन्त्रालयका राजस्व सचिवको अध्यक्षतामा राजस्व परामर्श समिति तथा उप समितिहरू गठन गरी सम्बद्ध सबैलाई बजेटमा सुझाव दिन आग्रह गरेको थियो। नेपाल आयल निगमले फागुन 21 गते तय भएको प्रतिनिधि सभाको निर्वाचनका क्रममा पेट्रोलियम पदार्थ आपूर्ति र वितरण प्रभावकारी बनाउन सार्वजनिक विधाका दिनमा पनि आफ्ना विभिन्न प्रादेशिक कार्यालय तथा डिपोहरू खुला रहने जनाएको छ। सरकारले निर्वाचनका लागि फागुन 20-22 गतेसम्म देशभर सार्वजनिक विधा दिने निर्णय गरेको सन्दर्भमा इन्धनको सहज उपलब्धता सुनिश्चित गर्न विशेष व्यवस्था गरेको निगमले जनाएको छ। विशेष व्यवस्था अन्तर्गत निगमले फागुन 18, 20, 22, 23 र 24 गते सार्वजनिक विधाको दिन प्रादेशिक कार्यालयहरू खुला राखेर इन्धन भर्ने व्यवस्था गरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर फागुन 22 र 24 गते, मधेस प्रादेशिक कार्यालय अम्लेखगंज फागुन 19, 20 र 23 गते सञ्चालन हुनेछन्। यसै गरी बागमती प्रादेशिक कार्यालय थानकोटले विदाको दिन 18 फागुन 20 र 23 गते खुला रहनेछ। गण्डकी प्रदेश कार्यालय पोखरा फागुन 20, 23 र 24 गते खुला रहने निगमले जनाएको छ। कर्णाली प्रादेशिक कार्यालय सुर्खेत फागुन 18 र 20 गते तथा सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढ़ी फागुन 19, 20 र 22 गते खुला रहने व्यवस्था मिलाएको निगमले जनाएको छ। नेपाली शेयर बजारको परिसूचक नेप्से आइतबार दोहोरो अङ्कले बढेको छ। आइतबारको कारोबारमा अधिकांश कम्पनीहरूको शेयर मूल्य वृद्धि भएको छ। आइतबार कारोबार शुरू हुँदा 2654.93 अङ्क रहेको नेप्से परिसूचक 19.27 अङ्कले बढेर 2674.20 बिन्दुमा पुगेको छ। यस दिन नेप्सेमा 341 कम्पनीहरूका 1,31,93,000 शेयरहरू 5,64 करोड़ रुपियाँमा किनबेच भएका छन्। नेपाली बजारमा आइतबार सुन चाँदीको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा 5,600 रुपियाँ र चाँदी प्रति तोला 245 रुपियाँले वृद्धि भएको छ। सुनको मूल्य वृद्धिसँगै आइतबार सुन प्रति तोला 3,20,500 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। भोजपुरको टेम्के मयुङ गाउँपालिका मझेउलेका किसान यति बेला व्यावसायिक लसुन खेतीतर्फ आकर्षित भएका छन्। विगतमा घरयासी प्रयोजनका लागि मात्र लसुन खेतीमा सीमित भएका किसानहरूलाई अहिले लसुन खेती आमदानीको प्रमुख स्रोतको रूपमा विकास हुँदै गएको छ।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार। विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय लीगमा नवजागृति युवा क्लबमाथि सहज जित निकालेको छ। दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मीले नवजागृतिलाई 3-0 गोलले हरायो। एकपक्षीय खेलमा आर्मीलाई जिताउन प्रिन्स कार्कीले 9, नवयुग श्रेष्ठले 54 र कुनसाङ लामाले 76 मिनटमा गोल गरे। जितसँगै आर्मीले 17 अंक बनाएको छ। समान खेलमा अंकविहीन जनजागृति युवा क्लब अन्तिममा छ। 13 टोली सहभागी राष्ट्रिय लीगको विजेताले 50,00,000 रूपियाँ पुरस्कार पाउनेछ। पाकिस्तान आईसीसी T20 विश्वकपको सुपर 8 बाहिरिएको छ। कोलम्बोमा शनिबार राति भएको खेलमा पाकिस्तानले श्रृंखलालाई 5 रनले हराए पनि अघिल्लो चरणमा पुग्न सकेन। टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित 20 ओभरमा 8 विकेटको क्षतिमा 213 रन बनाएको थियो। 214 रनको लक्ष्य पछ्याएको घरेलु टोली श्रीलंकाले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 207 रन बनाएको थियो। यदि पाकिस्तानले श्रृंखलालाई 147 रनमा रोक्न सकेको भए उसको सेमी फाइनल यात्रा पक्का हुने थियो। सुपर 8 को समूह 2 रहेको पाकिस्तान न्यूजील्याण्डसँग नेट रन रेटका आधारमा पनि पछि परेको हो। यससँगै यस समूहबाट इंग्ल्याण्ड र न्यूजील्याण्ड सेमी फाइनलमा पुगेको छ। समूह 1 दक्षिण अफ्रिका अपराजित रहँदै सेमी फाइनलमा पुगिसकेको छ। अब साविक विजेता भारत र वेस्ट इण्डिज मध्ये एक टोलीले सेमी फाइनलमा स्थान बनाउनेछ। भारत र वेस्ट इण्डिज बीचको खेल आज राति हुनेछ। इरानमा अमेरिका र इजरायलको आक्रमणपछि एसियन फुटबल कन्फेडरेशन एएफसीले मध्यपूर्वका क्लबहरूले खेल्ने आइतबारको पहिलो लीग नकआउट खेलहरू स्थगित गरेको छ। मलेसियामा मुख्यालय रहेको एएफसीले जारी गरेको विज्ञप्तिमा बोर्डले खेलाड़ी टोली अधिकारी र दर्शकहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता कायम रहेको बताएको छ। अब मौसम सम्बन्धी जानकारी। आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवालो रहनेछ। कोशी गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मध्यपूर्वमा रहेका 17 लाख भन्दा बढ़ी नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। मध्यपूर्वमा रहेका सबै नेपालीको सुरक्षा व्यवस्था मिलाइएको परराष्ट्र मन्त्री बालानन्द शर्माद्वारा स्पष्ट। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको गृहमन्त्री ओम प्रकाश अरियालको भनाई। र इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि भएपछि इजरायल र इरानद्वारा एक अर्कामाथि हमला जारी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।